پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے ہر دم رواں ہے زندگی لے کر یاسمین جمیل حاضر ہے. ہمارے ساتھ تکنیکی تعاون کر رہی ہیں پروڈیوسر سعدیہ اسد. ہمارا پروگرام نشر ہو رہا ہے پاکستان میں ریڈیو پر براہ راست میڈیم ویو 972 پر, اور انٹرنیٹ پر وائس آف امریکہ اردو کی ویب سائٹ اردو voa.com پر, اور جس کا لنک دستیاب ہے اردو voa کے فیس بک پیج پر بھی, اور اس کا لنک ہے facebook.com/voa. پروگرام کے دوران ہمارے مہمانوں سے سوال پوچھنے کا مفت کال کا ہمارا نمبر ہوتا ہے 0800-777-89. آج کا پروگرام شروع کرتے ہیں. پاکستان میں نئی حکومت کی تشکیل کا عمل جاری ہے. پی ٹی آئی کی نئی متوقع حکومت کو اگرچہ اقتصادی مالیاتی توانائی, پانی, ہمسایوں سے تعلقات اور کرپشن جیسے چیلنجز ورثے میں مل رہی ہیں, لیکن انہیں ایک لحاظ سے یہ سہولت بھی حاصل ہے کہ ملک کے اندر اور باہر نہ صرف انہیں بڑی تعداد میں پاکستانیوں کی بھرپور حمایت حاصل ہے بلکہ کئی بیرونی ملک بھی ان کے ساتھ کام کرنے کا عندیہ دے چکے ہیں. بیرونی ملکوں میں آباد بہت سے پاکستانی مختلف شعبوں میں اعلیٰ مہارت اور تجربہ رکھتے ہیں, اور ان کے دل میں اپنے آبائی وطن کا مقدر سنوارنے کے لیے تڑپ اور جذبہ بھی موجود ہے. ہم نے آج اپنے پروگرام میں امریکہ میں آباد کچھ ممتاز پاکستانیوں کو دعوت دی ہے. آئیے دیکھتے ہیں کہ وہ نئی حکومت کو درپیش چیلنجز سے نمٹنے اور اپنے آبائی ملک کو ترقی اور خوشحالی کی راہ پر گامزن کرنے کے لیے کیا مشورے دیتے ہیں. ہمارے مہمان ہیں شکاگو اسٹیٹ یونیورسٹی میں مارکیٹنگ اینڈ انٹرنیشنل بزنس کے پروفیسر ڈاکٹر ظفر بخاری, ہیوسٹن میں مقیم ایک صحافی, ایک سیاسی تجزیہ کار اور انرجی کے شعبے کی مینجمنٹ کا ایک وسیع تجربہ رکھنے والے مسعود عبدالی, اوہایو میں مقیم پاکستان امریکن پولیٹیکل ایکشن کمیٹی یا پاک پیک USA کے پریزیڈنٹ الیکٹ, اور نارتھ امریکہ کے پاکستانی امریکی ڈاکٹروں کی تنظیم اپنا کی ایڈوکیسی کمیٹی کے چیئرمین ڈاکٹر راؤ کامران علی, اور نیو یارک میں اوورسیز پاکستانی گلوبل فاؤنڈیشن کے فاؤنڈر اور چیئرمین ظہیر احمد مہر. گفتگو میں سب سے پہلے شامل کریں گے پروفیسر ڈاکٹر ظفر بخاری کو. السلام علیکم ڈاکٹر ظفر بخاری صاحب.
وعلیکم السلام.
شکریہ پروگرام کے لیے وقت نکالنے کا. پاکستان میں, ہاں جیسا کہ ہم نے بھی بات کی, پاکستان میں حکومت سازی کا عمل جاری ہے. آپ اس عمل کو کیسا دیکھ رہے ہیں, اور اس میں جو سیاسی جوڑ توڑ اور اپنی زبان اور وعدوں سے انحراف کا سلسلہ نظر آ رہا ہے, وہ نئی آنے والی حکومت کی شفافیت, اخلاقیات اور اخلاقی حیثیت پر کیا اثر ڈال سکتا ہے, اور کیا آپ کو نئے پاکستان کی تشکیل میں پرانے پاکستان کی جھلک دکھائی دے رہی ہے؟
دیکھیں یاسمین, بات یہ ہے کہ یہ جب بھی کوئی نئی گورنمنٹ آتی ہے پاکستان میں تو ایک چیز بڑی کامن ہوتی ہے ان کے لیے, وہ یہ ہوتا ہے کہ جانے والی گورنمنٹ جو ہے وہ کس قسم کا پالیسیز یا کس قسم کی سچویشن میں ملک کو چھوڑ کے گئی ہے. یہاں پر جو ایک سچویشن ہے وہ یہ ہے کہ اگر ہم پچھلے 10 سال کو صرف ایک معاشی نقطۂ نظر سے دیکھیں تو اس میں میں یہ سمجھتا ہوں کہ ہماری جو یہ نئی آنے والی گورنمنٹ ہے پی ٹی آئی کی, ان کے لیے کافی چیلنجز درپیش ہیں. لیکن ایٹ دا سیم ٹائم میں یہ فیل کرتا ہوں کہ ٹھیک ہے, چیلنجز تو ڈیفینیٹلی ہوتے ہی اس چیز کے لیے کہ ان کو آپ ان کو کسی نہ کسی طریقے سے ان کے سولوشن کی طرف چاہیں. تو اس میں اب اس کے ہم ملٹیپل ڈائمینشن سے ہم اس کو دیکھ سکتے ہیں. جہاں تک آپ کا تعلق تھا اخلاقی لحاظ سے, تو وہ تو پاکستان کی سیاست میں توڑ جوڑ چلتا رہتا ہے اور وہ چلتا رہے گا, کیونکہ ابھی ہماری ڈیموکریسی جو ہے وہ سمجھیں کہ ایک طریقے سے انفینسی کی سٹیج میں ہے, اور آہستہ آہستہ جو جو الیکشن ہوتے چلے جائیں گے تو ہماری اخلاقی اقدار جو ہے وہ بڑھتی چلی جائیں گی. آن دا ادر سائڈ جو سب سے اہم ترین چیز ہے پاکستان میں کرنے کی, وہ یہ ہے کہ ہمارے ہاں گورننس اور اکنامک ڈیولپمنٹ, یہ دو چیزیں ایسی ہیں کہ جس کے اوپر کے آنے والی پی ٹی آئی گورنمنٹ کو بہت زیادہ ایمفیسائز کرنا پڑے گا. جب ہم گورننس کی بات کرتے ہیں تو گورننس میں ہمارے پاس ایک آلریڈی ایگزسٹنگ ماڈل ہمارے کانسٹیٹیوشن میں بھی موجود ہے, اور ہمارے ہاں ان پریکٹس بھی وہ موجود ہے, اور وہ ماڈل ہے کہ ہم جتنا ہو سکے ڈیسینٹرلائزڈ کنٹریوں کر دیں تاکہ لوور لیول کے اوپر جو کسی بھی تحصیل کے یا سب تحصیل کے میئرز ہیں یا ان کے جو الیکٹڈ ممبرز ہیں ان کی پارٹیسپیشن ہونی چاہیے مینیجنگ پروسیس کے اندر.
ڈاکٹر ظفر بخاری صاحب, اس سے پہلے کہ میں آپ سے یہ پوچھوں کہ نئی حکومت کو کیا کرنا چاہیے, میرے سوال کا جو اگلا پورشن بنتا ہے جو میں نے آپ سے پہلا سوال کیا, کہ آپ یہ بھی دیکھ رہے ہیں کہ اخلاقیات کی جو چیز ہمیں پرانے پاکستان میں نظر آ رہی تھی وہ اس وقت بھی یہاں پر موجود ہے, اور ساتھ ساتھ یہ بھی ہمیں نظر آ رہا ہے کہ پی ٹی آئی کی متوقع حکومت نے عوام سے بہت سے ایسے وعدے کیے تھے جس میں ایک تو پاکستانی امریکی بھی شامل تھے، لیکن ان کے خلاف حزب اختلاف نے جو بات کی تھی کہ وہ ایک مضبوط اتحاد بنائیں گے، وہ بھی کمزور پڑتا دکھائی دے رہا ہے. تو آپ کیا یہ سمجھتے ہیں کہ اب جو جبکہ حزب اختلاف کا جو اتحاد ہے وہ کمزور پڑتا دکھائی دے رہا ہے، کیا پی ٹی آئی کی حکومت کے لیے پہلے 100 دن میں اپنے انتخابی وعدے پورے کرنے کی راہ ہموار ہو رہی ہے، جبکہ پاکستان کے وہ طاقتور ادارے بھی جن سے ماضی کی ہر حکومت کے تعلقات کبھی کشیدہ رہے اور کبھی سرد مہری کا شکار رہے ہیں، ان کے ساتھ تعاون پر آمادہ دکھائی دے رہے ہیں؟
نہیں دیکھیں، پہلی بات تو یہ کہ پہلے 100 دن کے اندر پاکستان جیسے ملک کے اندر آپ صرف یہ کر سکتے ہیں کہ آپ پالیسیز بنا سکتے ہیں یا آپ ان کو انٹروڈیوس کر سکتے ہیں، لیکن ان کی جو امپلیمنٹیشن ہے اس میں تھوڑا سا وقت لگے گا اس کے اندر.
لیکن وہ وعدے نہیں ہوگا، لیکن جو ان کے جو وعدے تھے پی ٹی آئی کی متوقع حکومت کے انتخابی وعدے، سوال یہ ہے کہ انہوں نے تو یہی وعدہ کیا تھا کہ پہلے 100 دن میں گویا سب کچھ ہو جائے گا. آپ کیا سمجھتے ہیں کہ اس وقت اس کی راہ ہموار ہو رہی ہے، یا انہوں نے ایسے حالات بنا لیے ہیں سیاسی طور پر یا جیسے بھی کہ وہ اب اپنے وعدے کچھ نہ کچھ ضرور پورے کر لیں گے یا اس طرف جاتے ہوئے دکھائی دیں گے؟
دیکھیں اس کے اوپر جو ہے نا، اس کے اوپر کسی قسم کا جو کمنٹس اس وقت ہوگا وہ بہت پری میچور ہوگا. اس کی وجہ یہ ہے کہ ابھی تک پی ٹی آئی نے کسی بھی لیول کے اوپر گورنمنٹ کی باغ دوڑ نہیں سنبھالی ہے. ابھی بھی آپ یہ دیکھیں کہ پاکستان میں جتنے بھی ڈیسیزنز ہو رہے ہیں آج کی ڈیٹ میں بھی وہ نارملی اسی گورنمنٹ کے ہو رہے ہیں جو ہمارے یہاں ایگزسٹ کرتی ہے، ٹرانزیشنل گورنمنٹ جو ہے، اور وہ یہ بھی تمام فیصلے لے رہی ہے. لیکن ایک چیز کو ہم کہہ سکتے ہیں کہ ہم پازیٹیو ہیں اس چیز کے اوپر کہ پی ٹی آئی کی جو وعدے کیے ہیں، میں سمجھتا ہوں کہ ان وعدوں کو عمران خان کی حد تک وہ ڈیفینیٹلی ضرور پورا کرنے کی کوشش کریں گے، اگر پورا نہیں بھی کریں گے لیکن کوشش ضرور کریں گے. اور جہاں تعلق ہے آپ کے اس سوال کا کہ پہلے 100 دن کے اندر کیا وہ کر پائیں گے، میں سمجھتا ہوں کہ پہلے 100 دن کے اندر آپ کی ڈائریکشن ڈیفینیٹلی سیٹل ڈاؤن ہو جائیں گی، اور جب وہ ڈائریکشن آپ کی سیٹل ڈاؤن ہو جائیں گی تو الٹیمیٹلی پھر اس کے بعد نیکسٹ اسٹیپ آئے گا کہ ان کو امپلیمنٹ کیسے کرنا ہے ہم نے.
اچھا تو اس وقت آپ کیا دیکھ رہے ہیں، کہ اس وقت آپ نے بھی کہا اور سب بھی جانتے ہیں کہ پاکستان کی جو نئی حکومت آئے گی اس کو بہت سے چیلنجز درپیش ہوں گے، تو ان سے نمٹنے کے لیے آپ کیا سمجھتے ہیں، جیسے کہ بھی آپ نے بات کی کہ کیا اقدامات انہیں کرنے پڑیں گے اور تاکہ وہ جو بڑے بڑے وعدے اور ان کی قیادت نے کیے اپنے ووٹر سے وہ انہیں پورا کر سکے، اور جیسا کہ آپ نے کہا کہ اپنی حکومت کے پہلے 100 دن میں کم از کم ایک درست سمت کی طرف جاتے ہوئے دکھائی دیں؟
نہیں دیکھیں، اس وقت جو پولیٹیکل سچویشن ہے وہ تو یہ ہے کہ اس میں ایک ٹرموائل ہے، اس میں ایک ٹرموائل ایسے ہے کہ ہمارے یہاں ہوریزنٹل ورٹیکل قسم کی پولیٹیکل فائٹ جو ہے وہ چل رہی ہے. ایک طرف تو دیکھیں اگر ہم پی وی پی اور مسلم لیگ نون جو ہے یہ کمبائنڈ ہیں، اور ایم ایم اے بھی، یہ تینوں فورسز کمبائن ہیں اینٹی پی ٹی آئی. دوسرا اگر ہم دیکھیں تو نون اور پی 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 آپس میں کمبائن نہیں ہیں آن دا کوشچن آف
وہی بات نا، کہ یہ ان کا جو حالات ہیں کیا یہ موجودہ حالات اس کے حق میں جا رہے ہیں پی ٹی آئی کے؟
اس میں دیکھیں، اس میں جو ایک چیز جائے گی دیکھیں وہ یہ ہے کہ ہسٹوریکلی جو ہم نے پچھلے 5 سال دیکھا ہے، پیپلز پارٹی گورنمنٹ بھی جو تھی وہ کمبائنڈ گورنمنٹ تھی، اس کے اندر کوئی ایسا وہ نہیں تھا کہ جسٹ، بلکہ ان کو تو 80 سیٹس ملی تھیں، ان کو تو پھر بھی 116 سیٹس ان کے پاس آئی تھیں ان دا بگننگ، تو ان کی پوزیشن پی پی کی گورنمنٹ سے بیٹر تھی. تو یہ تو ہمارے ہاں ہسٹری رہی ہے کہ ہمارے یہاں جو کولیژن گورنمنٹس ہیں ان کے پاس جہاں چیلنجز ہوتے ہیں وہاں وہ اپنا ٹینیور بھی پورا کرتی ہیں. تو میں سمجھتا ہوں جہاں تعلق ہے ٹینیور پورا کرنے کا، ٹینیور تو پورا ضرور ہوتا رہے گا، باقی رہ گیا یہ کہ اب آہستہ آہستہ جس طریقے سے ہمارے یہاں چیزیں سیٹل ہوتی جا رہی ہیں، میں یہ نہیں سمجھتا کہ ہمارے یہاں لاقانونیت روڈ کے اوپر ایکسیپٹیبل ہوگی. اس لیے کہ پچھلے آپ ہی دیکھیں کہ 3-4 مہینے میں جس طریقے سے پاکستان میں ایک بڑے لیول پہ فائنینشیل کرائمس میں لوگوں کے اریسٹ ہوئے اور کوئی کسی قسم کا اسٹریٹ کے اوپر کوئی مظاہرہ نہیں ہوا، کچھ نہیں ہوا، تو وہ ایک انڈیکیشن ہے کہ ہمارے یہاں لا انفورسنگ باڈیز جو ہیں وہ اپنا رول جو ہے نہ صرف وہ پورا کا پورا پورا کر رہی ہیں بلکہ ہمارے یہاں لا جو ہے وہ امپلیمنٹ ہوتے چلے جا رہے ہیں. پاکستانی کورٹس کا اس کے اندر بہت بڑا امپیکٹ ہے. تو میں اس معاملے میں تو میں بڑا آپٹیمسٹ ہوں کہ پی ٹی آئی کی گورنمنٹ جو ہے वो अगले 5 साल डेफिनेटली पूरी करेगी। असेंबली के अंदर लेजिस्लेशन में इनको प्रॉब्लम जरूर आएगा,
उनके
पास वहाँ पे 2/3 मेजोरिटी
नहीं है। तो अब बात आप, क्योंकि आपका ताल्लुक बिजनेस से है और मालियात से है, तो पहला चैलेंज जो उसको नई हुकूमत को आते ही दरपेश होगा वो तो जाहिर है कि मालियाती है, और ये भी कहा जा रहा है कि शायद उसको IMF के कर्जों की तरफ जाना पड़े। तो आप क्या समझते हैं कि अगर वो IMF की तरफ चली जाती है, पहला तो ये सवाल कि क्या वो जा सकती है, और अगर वो चली जाती है तो उसको क्या मुश्किलात का सामना होगा अपने वोटर से, और उन तवक्कात को पूरा करने में क्या मुश्किलात दरपेश होंगे जो उसके वोटर्स ने उससे बांध रखी हैं।
देखिए, IMF की तरफ जाने में कोई मज़ाक़ा नहीं है। अगर हम पाकिस्तान की हिस्ट्री देखें तो पाकिस्तान जब तक प्रेसिडेंट मुशर्रफ का दौर शुरू हुआ था उस वक्त तक पाकिस्तान का तकरीबन कोई $32 बिलियन का जो थाना कर्जा था उस वक्त, और मुशर्रफ के 9 ईयर्स में पाकिस्तान ने IMF से सिर्फ $6 बिलियन बोरो किए थे, लेकिन पिछले पॉलिटिकल 9 सालों में IMF से तकरीबन कोई more than $55 बिलियन जो है वो हमने लिए हैं, और उन $55 बिलियन का जो है कोई हिसाब किताब मौजूद नहीं है। उसकी वजह यह है कि पाकिस्तान में जो मालियाती बहरान है, मैं समझता हूँ कि ये डेफिनेटली हल होगा, और इसमें अगर हम IMF पे जाते हैं और IMF पे जाने के बाद वो हमारा वो पैटर्न होता है जो पैटर्न लास्ट प्री मुशर्रफ एरा या ड्यूरिंग मुशर्रफ साहब के जो 9 साल थे उसको अगर हम देखें, जहां पर कि सिर्फ $6 बिलियन का कर्ज लिया गया था, वर्सेस इन लोगों ने दोनों पॉलिटिकल गवर्नमेंट ने 55 बिलियन ले लिया और पानी में, और आज तक कंट्री के अंदर पानी तक अवेलेबल नहीं है। तो ये जो है हमारे यहाँ जो सबसे बड़ा इनको जो काम करना चाहिए वो ये है कि इन्हें अपने यहाँ ऐसे फिल्टर्स लगाने चाहिए ताकि इंटरनेशनल फाइनेंशियल इंस्टीट्यूशन जो है वो कंफर्टेबल हों पाकिस्तान को किसी किस्म का भी लोन या ग्रांट या एड देने के लिए, कि वो गलत तरीके से स्पेंड नहीं होगी वहां पर। तो और मैं समझता हूँ कि इसके अंदर जैसे अभी इस्लामिक डेवलपमेंट बैंक ने पाकिस्तान को कमिट किया है $4 बिलियन, कुछ चाइना ने कमिट किया है, तो मैं समझता हूँ IMF से ज्यादा नहीं तो $4-5 बिलियन अगर हमें लेना पड़ता भी है, लेकिन द वे इनफैक्ट PTI की जो मुझे लगता है कि इनकी जो गवर्नमेंट की पॉलिसीज होंगी उसके अंदर डेफिनेटली ऐसे फिल्टर्स होंगे जहां पर के करप्शन का चेक होगा। और एक चीज जो कि मैं अपने सुनने वालों के लिए मैं खासतौर पर कहूंगा कि वो इस चीज पे तवज्जो दें, देखें पाकिस्तान में जो फाइनेंशियल कंट्रोल है वो सिर्फ 5 लोगों के हाथ में है, एक प्राइम मिनिस्टर होता है और उसके बाद जो सूबों को 18वीं तरमीम के तहत जो पैसे दिए जाते हैं 4 चीफ मिनिस्टर हैं, यानी कि ये 5 लोग वो हैं जो पूरे पाकिस्तान का रेवेन्यू, टैक्स कलेक्शन, फॉरेन एड, IMF फंडिंग ये लोग कंट्रोल करते हैं। जहां तक ताल्लुक है स्टेट बैंक का, जहां ताल्लुक है मिनिस्ट्री ऑफ फाइनेंस का, ये लोग इनमें से अगर कोई उनके खिलाफ बोले भी सही तो आपने देखा है कि पिछली 2 गवर्नमेंट्स में जो जो किसी भी फाइनेंशियल मैटर के ऊपर आवाज उठाता था उसको फौरन रिप्लेस कर देते थे, फौरन चेंज कर देते थे। अपनी तरफ से अगर उन्होंने ख्वाब देखा कि रात को अच्छा आज हमें जनाब वाला ये अपना ब्रिज बनाना है या ये रोड बनानी है, तो अल्टीमेटली क्या हुआ कि वो सारा का सारा पैसा जो आपका वो कंजम्पशन प्रोजेक्ट में लग गया बजाय इसके कि डेवलपमेंट प्रोजेक्ट्स के अंदर अगर हम लगाते हैं। तो मैं ये समझता हूँ कि PTI की गवर्नमेंट को एक बड़ी अच्छी अपॉर्चुनिटीज है, खासतौर पर जिस किस्म का पैनल आज आप लेकर आई हैं या जैसे ओवरसीज पाकिस्तानीज हैं, हमारी थिंकिंग डेवलपमेंटल थिंकिंग होती है। हम ये कहते हैं कि नहीं, इन्वेस्टमेंट जब आप डेवलपमेंटल प्रोजेक्ट्स में करते हैं जिसमें कि स्मॉल इंडस्ट्री डेवलपमेंट होती है, ग्रास रूट लेवल के ऊपर आपकी एग्रीकल्चर डेवलपमेंट होती है, स्मॉल डैम्स बनते हैं, जब पैसा इंटरनेशनल इंस्टीट्यूशंस का वहां पे लगता है तो उनका जो रिफंड है उस लोन का वो बहुत आसान हो जाता है। जब आप पैसा लगाएंगे सब्सिडाइज प्रोजेक्ट्स के ऊपर जैसे कि लाहौर का ये ट्रेन का प्रोजेक्ट है या कोई भी रोड का प्रोजेक्ट है, तो अल्टीमेटली वहां से आपकी कलेक्शन इतनी नहीं होती कि आप उस लोन को पे ऑफ कर सकें। ये बिल्कुल वही सिचुएशन है जैसे आपकी इनकम अगर $50,000 है और आपने लोन ले लिया $1 मिलियन का, तो आप उस इनकम में उस लोन की किस्त को नहीं पे कर सकेंगे। तो पाकिस्तान के साथ जो सबसे बड़ा चैलेंज इनको फेस करना पड़ेगा पहले 30 दिन या पहले first 100 days में, वो इनका यही चैलेंज होगा कि जिसमें कि इनको ये जो फाइनेंशियल फिल्टर्स इनको बनाने पड़ेंगे, और ये बहुत जरूरी है बनाना। देखें, इसमें एक मैंने एक पेपर लिखा था FATF के ऊपर, FATF का जो सबसे बड़ा मसला था उसमें अंडरस्टैंडिंग का था। हमारे यहाँ पाकिस्तान में लोग FATF के मैटर को लेते थे सिर्फ टेररिज्म के बेस के ऊपर, लेकिन इंटरनेशनल फोरम के ऊपर इसको लिया जाता था मनी लॉन्ड्रिंग के इशू के ऊपर। मनी लॉन्ड्रिंग जरूरी नहीं है कि मनी लॉन्ड्रिंग सिर्फ ड्रग की मनी लॉन्ड्रड होती है या कोई और मनी लॉन्ड्रड होती है, मनी लॉन्ड्रिंग वो भी होती है कि अगर मेरी इनकम फर्ज करें $50,000 है और मैं मिलियन ملینز میں ٹرانزیکشن کر رہا ہوں تو مجھے وہ جسٹیفائی کرنا پڑے گا کہ کہاں سے آخر یہ ملین ڈالر میرے پاس آیا ہے. تو پاکستان کے اندر جس طریقے سے پیسہ اپنا باہر گیا ہے, دبئی گیا ہے جس طریقے سے, یا جس طریقے سے پاکستان کا پیسہ مختلف یورپین اور انٹرنیشنل فائنینشیل انسٹیٹیوشن میں بینکنگ میں گیا ہے, اس پیسے کا کسی نے حساب کتاب نہیں لیا, کسی بیوروکریٹ
اور اسی کا سلسلہ نہیں. بالکل آپ نے درست کہا کہ یہ حساب کتاب کا عمل بھی اس وقت جاری ہے, اور نئی متوقع حکومت نے بھی اس عزم کا ارادہ کیا ہوا ہے, بلکہ بار بار کیا ہے کہ وہ اب حساب کتاب لے گی اور لوٹی ہوئی دولت پاکستان سے باہر کے ملکوں میں جو موجود ہے وہ واپس لائے گی, لیکن کیسے لائے گی اس کا ابھی تک تعین نہیں کیا جا سکا. بہت شکریہ آپ کا پروفیسر ڈاکٹر ظفر بخاری صاحب, آپ سے ہم مزید بات بھی کریں گے, لیکن پہلے ایک چھوٹے سے بریک کا وقت ہو گیا, تو بریک کے بعد ہم گفتگو میں شامل کریں گے ڈاکٹر راؤ کامران علی کو, جو پاکستان امریکن پولیٹیکل ایکشن کمیٹی کے پریزیڈنٹ الیکٹ ہیں, اور پاکستانی امریکی ڈاکٹروں کی جو تنظیم ہے نارتھ امریکہ کی اپنا, اس کے ایڈوکیسی کمیٹی کے چیئرپرسن بھی ہیں. تو پہلے ایک بریک.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
جی, ہر دم رواں زندگی میں گفتگو میں اب شامل کرتے ہیں ڈاکٹر راؤ کامران علی کو. السلام علیکم ڈاکٹر راؤ کامران علی صاحب.
جی وعلیکم السلام, تھینک یو سو مچ فار گیونگ می چانس.
بے شکریہ ٹو
ٹاک آن سچ این امپورٹنٹ ٹاپک.
شکریہ پروگرام
اس میں نے اوور کرم کیا تھا, شکر ہے آپ کا اینٹ نکالا ہے.
بہت شکریہ. تو ابھی کچھ گفتگو ہم نے پروفیسر ڈاکٹر ظفر بخاری سے کی, آپ سے آپ بتائیے کہ جو پاکستانی امریکی کمیونٹی ہے وہ پاکستان کی موجودہ سیاسی صورتحال کو کیسے لے رہی ہے, اور انتخابات میں دھاندلی کا جو مسئلہ حزب اختلاف نے اٹھایا ہے آپ کے نزدیک وہ کہاں تک جائے گا, زیادہ سے زیادہ کتنے دن تک اور کس حد تک اور کتنے بڑے پیمانے پر یہ احتجاج ہو سکتا ہے, جاری رہ سکتا ہے, جبکہ بظاہر ان کا اتحاد کمزور پڑتا دکھائی دے رہا ہے, بلکہ ہو ہی چکا ہے.
دیکھیں جی, جو دھاندلی ہے یہ تو کوئی نئی چیز نہیں ہے, یہ ہر الیکشن میں ہوتی ہے, جب سے ہوش سنبھالا کوئی ایسا الیکشن نہیں دیکھا.
لیکن پی ٹی آئی کی حکومت نے اور ان کی قیادت نے تو بہت یہ وعدہ کیا تھا نا کہ ہر چیز میں شفافیت ہوگی, انصاف ہوگا, میں اس حوالے سے بات کر رہی ہوں.
جی جی بالکل, لیکن دیکھیں الیکشنس میں اب جو دھاندلی ہے یہ پی ٹی آئی کی تو ابھی گورنمنٹ بھی نہیں رہی ہے, یہ تو اس سے الیکشنس کی دھاندلی کی ہم بات کر رہے ہیں نا. تو جو الیکشنس کی دھاندلی ہے اس کا پی ٹی آئی کے اوپر ایک الزام ہے, اس کا پی ٹی آئی کے اوپر کوئی کنٹرول تو نہیں ہے کہ انہوں نے کوئی کسی نے دھاندلی کی ہے. اگر پی ٹی آئی کے لیے کوئی دھاندلی کرتے تو ان کو اتنی مشکل.
تو آپ یہ سمجھتے ہیں کہ یہ احتجاج جو ہے یہ اب دم توڑ دے گا جلدی, جو جو دعوے ہیں اس کے؟
مجھے نہیں لگتا کہ دھاندلی ہوئی, کیونکہ اگر دھاندلی ہوتی تو اتنی کمزور گورنمنٹ, جو بھی گورنمنٹ بنانا چاہتا ہے عمران خان کی, اگر فرض کرے کوئی ہے تو وہ اتنی کمزور گورنمنٹ کیوں بنائے کہ جس کا کبھی بھی تخت الٹا جا سکتا ہے چند لوگوں کو خرید کے. تو میرا پہلی تو بھائی ہے کہ دھاندلی ہوئی ہے, پھر دوسری کہ پیپلز پارٹی نے شہباز شریف کو نامینیٹ کرنے سے ان کا, تو ان کے اندر اتنی زیادہ خلیج ہے کیونکہ پیپلز پارٹی بیسکلی اس کی زیادہ چانس ہے فیزیولوجیکلی کہ اور جو پولیٹیکلی کہ ان کی پی ٹی آئی کے ساتھ زیادہ ان کی الائنس ہو سکتی ہے, اور یہ کبھی بھی جس شہباز شریف نے ان کو سڑکوں پہ گھسیٹوں گا تو یہ نہیں, تو اس کا جو ہے یہ ٹوٹ جائے گا, یہ جیسے آپ کہہ رہی ہیں کہ آہستہ آہستہ, لیکن دھاندلی کا تاثر ہے, یہ ہر الیکشن میں 2013 کی دھاندلی کی باتیں چل رہی ہیں, دھاندلی کا تاثر تو رہے گا.
اور لیکن جو حکومت سازی میں نمبر گیم کھیلتے ہوئے پی ٹی آئی نے جو طریقہ اختیار کیا, اور یا پیپلز پارٹی نے نواز لیگ اور اتحاد سے اپنی میٹنگز میں جو متفقہ موقف بنایا تھا اور اس نے جس طریقے سے انحراف کیا, کیا پاکستانی امریکی اسے اپنے ملک میں آبائی وطن میں کسی سیاسی یا کسی بھی قسم کی بنیادی اخلاقیات کے منافی خیال کرتے ہیں؟ کیونکہ وہ تو امریکی سیاست میں زندگی کے کسی بھی شعبے میں بنیادی اخلاقیات کا ایک اہم عمل دخل دیکھنے کے عادی ہیں.
دیکھیں جی, پاکستانی امریکن آر ویری ویری ہیپی, ٹھیک ہے, چاہے آپ اس کو بائس کہہ لیں, ظاہر ہے کہ ہاں یہاں بیٹھ کے جب آپ پولیٹیکلی انوالو بھی ہوں تو آپ کو یہ نہیں دیکھنا ہوتا کہ آپ کو کون اچھا لگتا ہے کون برا, آپ نے دیکھنا ہے کہ ملک کے لیے کون اچھا ہے, پھر اوور آل جو گلوبل کنیکشنز کے لیے کون اچھا ہے. تو میں جو کچھ کالمز بھی لکھتا ہوں جنگ میں اور بلاگ بھی میرا, تو اس میں بھی میں ریسنٹ لکھوں گا کہ وہ اتنا زیادہ جو یو نو اس کا اتنا اورا ہے کہ وہ ہر طرح خوش ہے کہ ابھی ایک تھنک ٹینک سوچ رہا ہے کہ عمران خان کو انوالو کیا جائے اس کے طالبان کے ساتھ کانٹیکٹ کے لیے, افغانستان میں امن کے لیے, ٹھیک ہے, ایک تھنک ٹینک लगता है कि यू नो कि इस कॉन्टेक्स्ट विद गोल्डस्मिथ फैमिली और वहाँ इनकी है, तो ये एक लिंक बन सकता है कि यूरोप के साथ पाकिस्तान के रिलेशनशिप में इतना अच्छा हुआ है, ये जो भी हुआ है कि एक खुशी की लहर दौड़ गई है, तो कम्युनिटी को कोई भी चीज़ उसमें खुशी है और एक पॉजिटिविटी है कि ये जो भी हुआ है अच्छा हुआ है और आने वाले दिनों में और अच्छा होगा।
तो आप क्या समझते हैं कि जो पाकिस्तानी अमरीकी हैं या जो समंदर पार आबाद पाकिस्तानी हैं, वो किस तरह, जैसा कि पीटीआई की मतवक़ा हुकूमत को बड़ी तवक्कुआत हैं बैरून मुल्क आबाद पाकिस्तानियों से, तो किस तरह से वो नई हुकूमत को की हेल्प कर सकेगी उसको माली बहरान से निकालने में या मौजूदा मसाइल से निकालने में, कुछ ठोस तजावीज़ आपके जहन में है?
देखिए जी, ये जैसे अभी उन्होंने बताया कि पाकिस्तानी पैसे भेजे हैं, तो पाकिस्तानी पैसे तो पहले भी भेजते हैं लेकिन अब ज्यादा भेजेंगे। वो जो इमिग्रेशन कहते हैं ना कि जो उसकी जो सबसे इम्पोर्टेंट चीज है ना, जो वो 22 साल से कह रहा है कि हम, देखिए आपको पता है मैं डॉक्टर हूँ, मैं 40% ऑफ मेरी इनकम टैक्स में जाती है और मुझे कभी कोई गिला नहीं, क्योंकि मुझे पता है मेरे बच्चों को काम होगा, ये हमारी नस्ल का फायदा होगा टैक्स देने में, ठीक है, हमें खुद आप भी देती हैं जनाब जरदारी साहब क्या कर रहे हैं, सॉरी मैं नहीं दे रहा हूँ लेकिन अब मैं क्या करूँगी, इसके बगैर मैं एक्सप्रेस नहीं कर सकता। तो मुझे पता होगा कि इमरान खान की गवर्नमेंट ऐसा नहीं करेगी, तो भाग भाग के सबसे पहले तो वहाँ टैक्स दूंगा, उसके बाद तो भेजना की बात है ना, वो तो भेजना, लेकिन सबसे पहले ये है कि मैं भी तो शायद मैं पूरा टैक्स नहीं दे रहा, मैं भी खुद भी क्या कहूँ, लेकिन जो होगा तो मैं दूंगा, हर चीज पे टैक्स दूंगा पाकिस्तान में।
तो डॉक्टर कामरान साहब, हम आपसे दोबारा रब्ता करते हैं, आपकी जो टेलीफोन की क्वालिटी वो सही नहीं है, तो हम आपका शुक्रिया अदा करते हैं इस वक्त, लेकिन अगर आप दोबारा फ़ोन को बंद कर दें तो हम आपसे दोबारा रब्ता करते हैं। और इस वक्त हम गुफ्तगू में शामिल करेंगे एक मारूफ सहाफ़ी हैं यहाँ अमरीका में, सियासी तजिया निगार हैं, तवानाई के माहिर हैं मसूद अब्दाली, और इस वक्त टेलीफोन पर हमारे साथ मौजूद हैं। अस्सलाम वालेकुम मसूद अब्दाली साहब।
वालेकुम शुक्रिया यास्मीन
जी, आपने गुफ्तगू सुनी कुछ अभी डॉक्टर राव कामरान अली कर रहे थे, आप ये बताइए कि आप क्या समझते हैं, आप इस वक्त जो पाकिस्तान की मौजूदा हुकूमत साजी का अमल है उसके बारे में आपका तजिया क्या है, और उसके बाद ये बताइए कि क्या आपको जो तवक्कात हैं पाकिस्तानी अमरीकियों को या समंदर पार आबाद पाकिस्तानियों को वो नई हुकूमत से, और उनके साथ क्या आप उन तवक्कात को पूरा करने में उनकी हेल्प कर सकते हैं नई हुकूमत की?
देखिए यस्मिन, सबसे पहली बात है कि आप बार बार नया पाकिस्तान कह रही हैं, यकीन करें पुराना पाकिस्तान भी इतना बुरा नहीं था, यानी जो हमारा ख्याल है, इसलिए कि पुराने पाकिस्तान की सिर्फ एक बात मैं बताऊंगा, हम चूंकि अमेरिका में बैठे हैं, अमेरिका और चीन के दरमियान जो ताल्लुकात कायम हुए हैं 70 की दहाई में, ये पाकिस्तान की साजिश का नतीजा है, तो इस लिहाज से पाकिस्तान एक बहुत बड़ा यानी किरदार अदा कर चुका है आलमी सियासत पे, बहुत यानी आज से कोई 70 साल पहले, तो 60 साल पहले, तो मेरा ख्याल है कि ऐसा है कि पुराना पाकिस्तान ऐसा ख़राब नहीं था। अच्छा, बाकी जो रही है ना, इस वक्त जो आप फरमा रही हैं कि वो इनका इत्तेहाद टूट रहा है और वहाँ हंगामा हो रहा है, तो देखिए वो सियासत में हर जगह यही होता है, वो कहते हैं एक हंगामे में मौकूफ़ है घर की रौनक, इसी तरह ये होता है मामला। और दूसरे एक और जो पता नहीं क्यों पाकिस्तान में समझा जाता है कि जी हर पार्टी चाहती है कि उसे वाजे एक सिर मिल जाए, उसे अकेले हुकूमत बना ले, वो बैसाखियाँ ना, आपको याद होगा कि पिछले दफ़ा जब इलेक्शन हो रहा था 2013 का और नतज आ रहे थे जिसके अंदर नवाज शरीफ को बढ़तरी हासिल थी, तो वो जब अखबारी नुमाइंदों के सामने आए तो उन्होंने कहा जी दुआ करें अल्लाह हमें बैसाखियों की जरूरत, हमें बैसाखियों की जरूरत न पड़े। मुझे लगता है ये बड़ी मनफी सोच है, यानी लोग जो हैं वो यानी क्यों चाहते हैं कि बिल्कुल वो यानी अक्सरियत आ जाए और बस वही उन्हीं के पास सारा अख्तियार हो। जमहूरियत जो है वो आमरियत का नाम तो नहीं है, जमहूरियत अक्सरियत की आमरियत का नाम नहीं है, जमहूरियत जो है वो मिल्क बैठ के काम करने का नाम है। यूरोप के तमाम ममालिक के अंदर आपने देखा मखलूत हुकूमत है, फ्रांस में, जर्मनी में, इटली में, स्कैंडिनेवियन कंट्रीज में, हर जगह पर जो है मखलूत हुकूमत है जो बहुत मजे से काम कर रही है, और मखलूत हुकूमत ज्यादा बेहतर होती है, इसलिए कि वहां पर एक तरीके से कंपटीशन भी होता है पार्टी के अंदर, फिर हर जमात के बेहतरीन लोग जो हैं वो आपके साथ आ जाते हैं। आप देखें ना, जैसे पंजाब असेंबली का स्पीकर जो है वो परवेज लाही को बनाया गया है, परवेज लाही बहरहाल इस वक्त जो टीम है, मिला लें अगर हम काफ लीग को और तहरीक इंसाफ को, तो इसमें सबसे तजर्बाकार आदमी है वो, तो इस लिहाज से फ़ायदा है यानी अगर मखलूत हुकूमत बनाई जाए। और बाकी जो थोड़ा बहुत यानी इख्तलाफात नजर, दूसरे एक और बात मैं समझता हूँ, 100 दिन की जो बात है ये पता नहीं यानी अमरीका में कैसे शुरू हुआ, मुझे वाकईतन इसकी कोई तुक समझ में नहीं आती, इसलिए कि ये इख्तदार जो है 5 साल रहेंगे, गोया 1825 दिन की हुकूमत रहेगी तहरीक इंसाफ की, अगर ये मामला बिल्कुल ठीक से चलते रहे तो उसमें पहले 100 दिन वाली बात देखिए, 100 दिन तो टीम बनाने में लग जाता है। पाकिस्तान में मामला ये है कि तमाम के तमाम जो अपॉइंटमेंट्स हैं वो वज़ीर आज़म करता है, चाहे OGDC का चेयरमैन हो, चाहे स्टेट बैंक का गवर्नर हो, चाहे नेशनल बैंक हो, ये तमाम काम जो रेलवे हो, ये सब चीज़ें प्राइम मिनिस्टर का, तो तकरीबन एक महीने 100 दिन यानी 3 महीने जो है वो इसी में गुजर जाएंगे अपॉइंटमेंट में। तो मैं नहीं समझता कि पहले 100 दिनों में कोई सूरत हाल वाजे हो सके, कि सिवाय इसके कि जैसा डॉक्टर बुखारी साहब ने फरमाया कि पॉलिसी बनती नजर आ जाएगी हमको, लेकिन मेरा ख्याल ये कि हकीकी नतायज जो है वो 2 साल से पहले हमें नजर नहीं आएंगे, इसलिए पाकिस्तान में बहुत बड़ा मसला जो है ना वो इस वक्त तर्ज हुक्मरानी का है, शफाफ तर्ज हुक्मरानी, कानून की बालादस्ती, ये सारे वो मामले आते हैं। देखिए छोटी सी मामूली सी बात हुई है, कराची में एक MPA ने एक साहब को थप्पड़ मार दिया, अब तक उसका मसला हल नहीं हुआ। यानी होना तो ये चाहिए था कि जैसे आज से होना ही चाहिए, इलेक्शन कमीशन पर कार्रवाई करनी चाहिए, इसलिए कि एक मुंतखब नुमाइंदा अगर अपने राय दहिंदा लोगों के साथ इस तरह की हरकत कर रहा है तो उसको तो असेंबली में बैठने का हक ही नहीं। तो ये बहुत ही छोटा सा मामला था, इसको तो सियासी मसला बनना ही नहीं चाहिए था, इलेक्शन कमीशन को चाहिए था कि उसे नाहल करार देता था, जैसे इलेक्शन कमीशन कर चुका है 2012 में। आपको याद होगा कि सिंध की MPA थी वहीदा शाह, उन्होंने इसी तरह थप्पड़ मारा था प्रेजाइडिंग ऑफिसर को, तो उन्होंने उनको न सिर्फ ये कि इंतखाब का लज़म करार दे दिया बल्कि 2 साल के लिए उनको नाहल करार दे दिया। तो ये बहुत आसान सा काम था जो कमिश्नर साहब कर सकते थे। तो मैं समझता हूँ कि ये जो मसाइल नजर आ रहे हैं ये यानी कानून के हुक्मरानी के मसाइल है, तो जो ये इमरान खान बहुत आसानी के साथ हल कर सकते हैं।
अच्छा, बहुत शुक्रिया, आपसे हमारी गुफ्तगू भी जारी अब्दाली साहब, लेकिन राव कामरान साहब हमारे साथ दोबारा टेलीफोन लाइन पर है और उनको भी कहीं जाना भी है, तो हम चाहेंगे कि पहले उनसे वो मशवरे जो वो तजावीज़ दे रहे थे नई मुतवक्को हुकूमत के लिए, हम उनसे वो ले लेंगे। पाकिस्तानी अमरीकी और समंदर पार आबाद पाकिस्तानी जो हैं वो किस तरह वहाँ पर नई हुकूमत के साथ कोई तआवुन कर सकते हैं या उन तवक्कोआत पर पूरी उतर सकते हैं जो कि PTI की हुकूमत उनसे तवक्को कर रही है। जी राव कामरान साहब
जी, थैंक यू सो मच अगेन। देखें सबसे पहले तो यही है कि हम लोगों ने एट दिस पॉइंट, क्या इससे पहले तो चलो हमें शिकायत थी जो गवर्नमेंट करप्ट है या नहीं है या जो भी है, लेकिन अभी वो नहीं है प्रॉब्लम, तो हमने एक सच्चे दिल के साथ गवर्नमेंट की हेल्प करनी है। अच्छा, गवर्नमेंट की जो हेल्प करनी है उसमें सबसे जो 3 चीज़ें इंपॉर्टेंट है वो है हेल्थ केयर, एजुकेशन और एडवोकेसी। अच्छा, अभी एडवोकेसी इट इज़ न्यू फॉर प्रॉब्ली मैनी पाकिस्तानीज, लेकिन चूंकि ग्लोबलाइजेशन हो गई है, अभी जैसे आपको पता ही होगा रिसेंटली जो डिफेंस बजट है उसके अंदर पाकिस्तान के साथ जो है कुछ प्रॉब्लम्स हुए हैं अभी जो रिसेंटली मिस्टर प्रेसिडेंट ने पेश किया है, तो हमें जो लोकली अमेरिका के अंदर हमारे ये काम है कि हम अपने लिए हम इकट्ठे हों, हम पॉलिटिकली एक्टिव हों, हम पैक्स के साथ काम करें, और जब हम लोग लोकली हमारा इन्फ्लुएंस होगा तो फिर इसका फर्क, इसका असर होगा यहाँ की
सरमायाकारी के हिसाब से। क्या सरमायाकारी के लिए वो क्या मैदान देख रहे हैं पाकिस्तान में, आने वाले पाकिस्तान में क्या उनको अपॉर्चुनिटीज नजर आ रहे हैं, और क्या पाकिस्तान के जो सिक्योरिटी के हालात हैं आप समझते हैं कि वो इस हद तक मुस्तहकम हैं कि पाकिस्तानी अमरीकी या समंदर पार आबाद जो पाकिस्तानी है वहाँ जाकर सरमायाकारी की सोचने लगें, और अगर वो सोच भी रहे हैं तो कब तक ऐसी उम्मीद है कि वो वहाँ पर सरमायाकारी करना भी शुरू कर देंगे, तो जबकि पाकिस्तान की हुकूमत को तो इस वक्त फौरी तौर पर मालियाती और फाइनेंशियल चैलेंजेस का सामना है।
जी ये बिल्कुल, देखें जब इमरान खान ने गवर्नमेंट KPK में बनाई थी तो 30 के करीब जो डॉक्टर हैं जिनको हम जानते हैं अमेरिका से और यूरोप से वो छोड़ के पाकिस्तान, एक हमारे दोस्त हैं ओहायो से बड़े अच्छे डॉक्टर एजाज, वो गए हैं पिछले साल 2 साल पहले छोड़ के, तो और वो इज़ वेरी हैप्पी, और ये सब लोग जो हैं क्योंकि इनको यकीन था कि इमरान खान कुछ करेगा। अभी आपको मैं बताऊं कि मेरे 4 या 5 दोस्तों ने ऑलरेडी अपनी प्रैक्टिसेस सेल पर लगा दी हैं कि वो दे आर गोइंग बैक, एक्चुअली दे आर गोइंग बैक इन पंजाब नाउ, क्योंकि इससे पहले पंजाब में बड़े प्रॉब्लम्स थे, आपको पता है कि एक खास तबका था, तो ये यकीन जो है ये बढ़ रहा है, और ये सब लोग जाएंगे जब सरमायाकारी महफूज होगी तो क्यों नहीं करेंगे।
अच्छा, तो आप समझते हैं कि कितना अरसा इस हालत में लगेगा कि पाकिस्तानी अमरीकी या समंदर पार आबाद पाकिस्तानी सरमायाकारी का सिलसिला शुरू कर सकेंगे पाकिस्तान में?
वो कर दिया है, जैसे मैंने अभी आपको बताया कि जब अपनी सेल पे यहाँ प्रैक्टिस लगा दी, क्योंकि वो दे आर गोइंग बैक, तो शुरू कर दिए हैं। हाँ ये है कि जाहिर है कि हर जगह कुछ लोगों का एक एक, एक हर एक एक डिफरेंट होता है देखने का। कुछ लोग यकीन करना चाहते हैं अभी 6-8 महीने साल के, कुछ जैसे आपने कहा है गवर्नमेंट चलेगी कि नहीं, कुछ लोगों का ये कि चलो अभी मैं देख लूँ 6 महीने साल। लेकिन मैं आपको बता दूं कि 2 साल के अंदर अंदर जो है ना ये बहुत ज्यादा पॉजिटिव चेंजेस आएंगी पाकिस्तान के अंदर सरमायाकारी।
तो आप समझते हैं कि और इसके अलावा कुछ और कोई ऐसी तरकीब जो समंदर पार आबाद पाकिस्तानी शामिल हो सके पाकिस्तान के मालियाती बहरान से निपटने के लिए? कोई बॉन्ड्स की बात भी हो रही थी कि वो बॉन्ड्स खरीदेंगे।
इन्होंने ओवरसीज कमीशन बनाया था लेकिन हमारे जितने भी दोस्तों के जो प्लॉट्स वगैरह के ऊपर कब्जे प्रॉब्लम वो अभी भी डिले होते जा रहे हैं क्योंकि जस्टिस सिस्टम और ये बहुत ही ज्यादा बोरिंग है। जो आगे वाला बंदा स्टे ले लेके यहाँ से बंदा कितनी बार जाए मुकदमे लड़ने, अगर इमरान खान चाहता है तो एक अलग यूनिट हो, उनके अलग जज हों और वो एक हफ्ते के अंदर अंदर फैसला दे दें क्योंकि आजकल तो इतनी चीजें जो है वो क्लीन है। अगर हमें इस तरह फौरन साफ हो, प्रॉब्लम्स ना हो, रेड टेप ना हो, तो आप देखेंगे कि कैसे लोग जाएंगे यहाँ से भाग भाग के।
बेहद शुक्रिया डॉक्टर राव कामरान अली साहब, आपका शुक्रिया अदा करते हुए प्रोग्राम को आगे बढ़ाते हैं एक ब्रेक के साथ।
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
वॉइस ऑफ अमेरिका वाशिंगटन से हरदम रवा है जिंदगी गुफ्तगू में शामिल करते हैं हम इस वक्त न्यूयॉर्क में ओवरसीज पाकिस्तानी ग्लोबल फाउंडेशन के फाउंडर और चेयरमैन ज़हीर अहमद महर को, जबकि हमारे साथ ह्यूस्टन में जो एक सहाफ़ी हैं, सियासी तजियाकार हैं, एनर्जी के शोबे की मैनेजमेंट का तजर्बा रखने वाले मसूद अब्दाली भी हमारे साथ मौजूद हैं, उनसे भी कुछ गुफ्तगू हो चुकी है। ज़हीर अहमद महर साहब अस्सलाम वालेकुम।
जी वालेकुम सलाम।
राव साहब ने भी बात की और आप ज़ाहिर है उसी को आगे बढ़ाने की बढ़ाइए कि ओवरसीज़ जो पाकिस्तानीज़ हैं वो इस वक्त क्या देख रहे हैं कि क्या उनको ये नज़र आता है कि पाकिस्तान में वो जाकर कुछ कर सकेंगे, सरमायाकारी कर सकेंगे या वहाँ दोबारा सेटल होने की सोच सकेंगे या वहाँ के किसी पॉलिटिकल प्रोसेस में शामिल हो सकेंगे?
ये बहुत मुश्किल आपने सवाल किया है। मुझे ये सारी चीज़ें जो हैं वो होती हुई इतनी जल्दी नज़र नहीं आ रही हैं क्योंकि नीचे जो सारी मशीनरी है, जो अमला है, जो भी हमारा नीचे सारे लोग हैं वो इस चीज़ को कभी भी नहीं समझ पाएंगे। पिछली 2-3 डेकेड से उनका ये माइंड बन चुका है कि हमने ओवरसीज पाकिस्तानियों को किस तरह चीट करना है और किस तरह उनके साथ हमने टेक्निकली उनको डिले करना है ताकि वो यहाँ से तंग होकर वापस चले जाए।
लेकिन क्या अब आपको नई मुतवक्को हुकूमत से भी कोई तवक्को वाबस्ता नहीं है कि कुछ बहाली आएगी, कुछ बेहतर होंगे हालात बैरूने मुल्क आबाद पाकिस्तान के लिए?
बहुत ज्यादा उम्मीदें हमने ओवर जो है ना, हमने बहुत ज्यादा उम्मीदें लगाई हुई हैं उनके साथ। मेरा नहीं ख्याल कि इतनी जल्दी हमारी ये उम्मीदें पूरी हो पाएंगी। ये एक सियासी नारा है इलेक्शन जीतने का, फंड इकट्ठा करने का, इससे ज्यादा मेरा नहीं ख्याल कि इससे ज्यादा कुछ हो सकेगा।
और ये जो बात हुई है कि पाकिस्तानी समंदर पार आबाद पाकिस्तानियों को वोट का हक दिया जाएगा, उसके बारे में आपकी क्या तवक्कुआत हैं? क्या आपको ये उम्मीद है कि आप कभी वोट डाल सकेंगे पाकिस्तान के पॉलिटिकल प्रोसेस में, यहाँ बैठकर शामिल हो सकेंगे? और क्या आपको ये मालूम हो चुका है कि रजिस्ट्रेशन का जो ऑनलाइन सिलसिला है वो कैसे काम करता है, किस तरह रजिस्ट्रेशन कराएंगे?
जी, जो इसके पटिशनर हैं दाऊद गजनवी साहब, वो अगले महीने तशरीफ ला रहे हैं हमारे पास, यहाँ हमारी इन्विटेशन पे यहाँ आ रहे हैं। तो ये बड़ी खुशाइन बात है कि ओवरसीज पाकिस्तानियों को वोट का हक दिया जा रहा है और पीपल आर वेरी एक्साइटेड। ओवरसीज पाकिस्तानी बहुत एक्साइटेड है। सुप्रीम कोर्ट के मुताबिक हर हल्के के अंदर 29,000 से 30,000 ओवरसीज पाकिस्तानी वोट है, तो वी कैन चेंज द पोलिटिकल सिनेरियो, वी कैन चेंज द।
लेकिन क्या आपको इस बारे में या ये समंदर पार आबाद जो पाकिस्तानी है उनको कुछ अवेयरनेस है, उनको इस बारे में अवेयरनेस पैदा करने के लिए कुछ किया गया है कि किस तरह अपने रजिस्ट्रेशन कराएं और क्या वाकई अक्टूबर के जो ज़मीनी इंतखाबात में उनको हिस्सा लेने का मौका मिल सकेगा जैसा कि ऐलान किया गया है या जैसा कि सुना गया है मीडिया पर?
देखिए जी, ऐलान किया गया है, ये सारा कुछ हुआ है, बट लोग बहुत एक्साइटेड हैं, देख रहे हैं कि किस तरीके से इसको लिया जाए। लेकिन अभी वर्कशॉप शुरू हो जाएंगी, हमने भी शुरू करनी है। दाऊद गजनी साहब जो इसके अटर्नी जो हैं, जिन्होंने ये पिटीशन दायर की थी सुप्रीम कोर्ट में, वो हमारे पास आ रहे हैं, तो हम एक कम्युनिटी में बहुत जल्द अवेयर रखेंगे जिसके मुताबिक हम कम्युनिटी को ये अवेयर करेंगे कि ये सिस्टम किस तरह यूज होगा, और इसके क्या किस तरह रजिस्ट्रेशन करानी है और क्या होगा।
अच्छा, आपके साथ यूके से माजिद नज़ीर साहब भी मौजूद हैं जो कि एक्सपो यूके के इंचार्ज हैं या निगरान हैं, तो हम चाहेंगे कि क्यों ना यूके के पाकिस्तानी अमरीकियों का भी मतमय नज़र आज के प्रोग्राम में शामिल कर दें, तो अगर आप टेलीफोन उनको दे दें तो हम उनसे भी कुछ बात कर लें।
जी श्योर, ये बात करें।
जी,
अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम मजीद नज़ीर साहब, आप बताइए कि आप किस सिलसिले में इन दिनों अमरीका के दौरे पर हैं, और उसके बाद हम आपसे अगला सवाल करेंगे।
दो तीन इवेंट्स है पाकिस्तान इंडिपेंडेंस के हवाले से, और दूसरा हमारा अपना एक इवेंट है पाकिस्तान प्रॉपर्टी शो, जो कोलैबोरेशन इन न्यू जर्सी पाकिस्तान डे परेड के साथ संडे को 19 तारीख को हो रहा है, तो उसकी ऑर्गेनाइजेशन के सिलसिले में, उसको प्रमोशन के सिलसिले में हम अमेरिका आए हुए।
अच्छा, तो क्या आप क्या आपके जो बर्तानिया में आबाद पाकिस्तानी हैं, आपने क्या देखा कि उनकी जो व्यूज़ हैं वो इसी तरह के हैं जिस तरह के यहाँ के पाकिस्तानी अमरीकी इस वक्त उसका इजहार कर रहे हैं नई पाकिस्तानी हुकूमत से अपनी तवक्कात के हवाले से?
जी, मेरे ख्याल में तो हमें बेटर फ्यूचर नज़र आ रहा है, ब्राइट फ्यूचर नज़र आ रहा है। किसी न किसी दिन तो चेंजिंग आनी थी, तो जो नई गवर्नमेंट नई कैबिनेट जो फॉर्म में आई है, तो मेरे ख्याल में ये बेहतरी लाएगी। लीडर उनका जो पीटीआई के चेयरमैन है इमरान खान साहब, उनकी विजन ठीक है, उनकी थीम ठीक है, उनकी डायरेक्शन ठीक है, तो अगर उनके चलने दिया जाए तो मेरे ख्याल में अगले कुछ महीनों में आप बहुत ज्यादा बेहतरी देखेंगे।
तो क्या जो बरतानिया में आबाद पाकिस्तानी हैं उनको भी ये जो नई हुकूमत है उसके दौर में बनने वाले, जिसे वो नया पाकिस्तान कह रहे हैं, कुछ अपॉर्चुनिटीज़ में इजाफा दिखाई दे रहा है, और अगर दिखाई दे रहा है तो वो क्या ये सोच रहे हैं कि वो कोई अमली इकदाम करेंगे नई हुकूमत को पुराने बुरानों से निकालने में?
देखिए, जिस तरह पाकिस्तान में रहने वाले शहरी उनको एक उम्मीद वाबस्ता है न्यू गवर्नमेंट से, इसी तरह हमारे जो यूके की पब्लिक है, यूके के पाकिस्तानी अवाम है, उनको बहुत ज्यादा तवक्को है इस गवर्नमेंट से, क्योंकि जब से हम यूके में आबाद है हमें ओवरसीज को हमेशा निग्लेक्ट किया जाता है, उनको इग्नोर किया जाता है, और लूट मार का सिलसिला जो है ना वो पिछले कई दहाइयों से जारी है हमारे यूके के ओवरसीज जो पाकिस्तानी है। तो इस गवर्नमेंट से बहुत सारी उम्मीदें वाबस्ता है, बहुत सारी होप्स, बहुत सारे प्रोजेक्ट्स जो है वो लोगों ने अनाउंस कर दिए हैं, वो इंतजार कर रहे थे इस गवर्नमेंट का, तो हमारी उम्मीद है कि वो हमारी उम्मीदों पे उतरेंगे, और जो हमने ख्याल बनाए हुए हैं, जो हमने उम्मीदें वाबस्ता की हुई हैं आने वाले दिनों में, वो उनको पूरा करेंगे।
बेहद शुक्रिया माजिद नज़ीर साहब। और हमारे साथ मसूद अब्दाली अभी तक टेलीफोन पर मौजूद है। मसूद अब्दाली साहब, आपने सुनी इन दोनों की बातें, ये समंदर पार आबाद पाकिस्तानियों की तवक्कात के हवाले से बात कर रहे थे, और साथ ही साथ बात हो रही थी कि जो पाकिस्तानी अमरीकियों को यह समंदर पार आबाद पाकिस्तानी को जो वोट देने का हक है, और वो मैंने उनसे सवाल किया था क्या यहाँ पर और दुनिया भर में जो आबाद पाकिस्तानी है उनको इस बारे में कुछ आगाही है कि उनको ये राइट मिल गया है या मिलने वाला है, और अगर मिलने वाला है तो कैसे मिलेगा, कुछ इस सिलसिले में कुछ काम किया गया है पाकिस्तान में किसी भी हवाले से?
देखिए यास्मीन, ताज़ा तरीन खबर तो ये है कि आपको पता है कि सुप्रीम कोर्ट ने जब इन्होंने चैलेंज किया था, पिटीशन दायर की थी गालिबन गज़नवी साहब ने, तो सुप्रीम कोर्ट ने इलेक्शन कमीशनर को कहा था कि उस पर काम करे, तो इलेक्शन कमीशन ने उसे इंटरनेट वोटिंग टास्क फोर्स IVTF के नाम से एक इस टास्क फोर्स बनाई थी, उसने कल रिपोर्ट पेश की है, कल यानी मंगल को, एक दिन पहले, और उसने ये कहा है कि वोट का हक न दिया जाए उनका। वो कहते हैं कि इंटरनेट वोटिंग के जो है वो शफाफ नहीं हो सकती, जो उन्होंने उसके अंदर नुकात लिखे हैं, उन्होंने लिखा है कि इससे वोट की शफाफियत खतरे में पड़ सकती है। फिर उनका कहना है कि चूंकि बैरून मुल्क पाकिस्तानियों की तादाद जो है वो 60 लाख है, तो 60 लाख वोटों से जो है अगर बदनवानी हुई तो पूरे का पूरा इंतखाबी निज़ाम जो है उस पर उंगलियाँ उठ सकती हैं। इसी तरह उन्होंने ये भी कहा है कि आई वोट सिस्टम जो है उसमें वोट की राजदारी का तहफ़ नहीं है, जो इलेक्शन कमीशन की जो कानून है शक नंबर 94 उसके उस आर्टिकल 226 की, उसके तहत वो जरूरी है। फिर वो ये कहते हैं कि ई वोटिंग निजाम में वोटिंग खरीदने या वोटर को दबाव में लाने के इम्कान मौजूद हैं और उसके ऊपर इलेक्शन कमीशन का कोई असर नहीं होगा। तो फिर उन्होंने कहा, इसी तरह उन्होंने ये भी कहा कि नाजरा का ई वोटिंग सिस्टम इंतहा कमजोर है और उसे आजमाने में हुक्म को जल्दबाजी नहीं करनी चाहिए। तो उन्होंने ये तजवीज़ की है कि उसके बजाय ई वोटिंग के बजाय सफारत खानों और कंसुल खानों के ऊपर जो है वो पोलिंग स्टेशन बना दिया जाए ताकि वहां जाके लोग फिजिकली वोट दें और वहां पर पोलिंग एजेंट बैठे होंगे और फिजिकल बैलेट्स हो वहां पर, उससे उनको दिया जा सके। अब उसमें एक मसला लेकिन यह है कि क्या आम इंतखाबात में 500 हलकों के बैलेट पेपर वहां रखे जा सकते हैं? तो उसका तरीका यह भी लोगों ने कहा है कि वहां के जो प्रिजाइडिंग अफसर हो उसको उस मतलब हल्के का बैलेट छापने की इजाजत हो, वहीं पर वो प्रिंट कर ले और उसको दे दे। तो मेरा ख्याल है कि ई वोटिंग वाला मामला जो वो तो खटाई में पड़ गया, कम अज कम जिमनी इंतखाब में तो इसकी कोई मुझे उम्मीद नहीं, इम्कान या उम्मीद नजर नहीं आती कि ये निजाम होगा। और मेरा ख्याल ये फैसला दुरुस्त है। मैं जाती तौर पर ओवरसीज पाकिस्तानियों को वोट देने के हक में नहीं हूँ, इसलिए कि वोट का हक उसी को होना चाहिए पाकिस्तान में टैक्स दे रहा और पाकिस्तान के मसाइल को समझता। जिन लोगों ने यहाँ पर शरीयत अख्तियार कर ली है, ग्रीन कार्ड बनवा लिया है, अपने बी बच्चों के साथ यहाँ पर रह रहे हैं, उनका जाहिर है कि पाकिस्तान से यानी जैसे कहते हैं बुलबुल ने आशियाना चमन से उठा लिया, तो फिर उसको पाकिस्तान के मामलात के अंदर यानी उसके निजाम के अंदर हिस्सा लेने की जरूरत
है। लेकिन अब्दाली साहब, समंदर पार आबाद पाकिस्तानी अरबों डॉलर्स का सरमाया भेजते हैं पाकिस्तान में, तो क्या उनको अपने आबाई वतन से एक किस्म का ताल्लुक रखने की इजाज़त नहीं होनी चाहिए? या उसके सियासी अमल में जब भी कभी पाकिस्तान में कुछ भी ऐसा बहरान पैदा होता है, सबसे पहले बैरून मुल्क आबाद पाकिस्तानी आगे बढ़ते हैं उसकी मदद के लिए, तो क्या उनका ये मुतालबा आप समझते हैं कि दुरुस्त नहीं है कि वो उनको वोट का हक भी दिया जाए?
देखिए, दो तरह के गैर मुल्की है ना, एक बगैर मुल्की पाकिस्तानी है, एक तो पाकिस्तानी वो जो खलीज में काम कर रहे हैं, जो मजदूर हैं जिनका वहाँ रहने को इरादा नहीं है, ना उनका कानून को रहने की इजाज़त देगा, यानी जो लोग सऊदी अरब में यूएई में खलीजी ममालिक में काम कर रहे हैं वो तो आर्जी तौर पर काम कर रहे हैं, जब तक उनका काम आए तब तक काम करेंगे और उनका सब कुछ पाकिस्तान में है, उन्हें हर कीमत यानी बहरहाल उनको पाकिस्तानी जाना है जब भी उनकी जा खत्म होगी, इसलिए कि वहाँ उनको रहने की इजाज़त नहीं है। लेकिन जो लोग मगरब में आबाद है, खासतौर से अमरीका में जो आबाद है, ये तो मतलब यहाँ रज बस गए, उनके बच्चे यहाँ पढ़ रहे हैं, यहाँ की तहजीब कल्चर के मुताबिक है वो, उनके लिए पाकिस्तान तो सिर्फ दादी या नानी से मिलने का एक मौका है हर दो तीन साल के ऊपर। फिर तो इसलिए मैं समझता हूँ कि उन शायद जो लोग यहाँ पर कॉन्ट्रैक्ट जॉब पर रह रहे हैं, जो लोग यहाँ पर विजिटर वीजा पर हैं, जो यहाँ तालिब इल्म हैं, जो यहाँ वक्ती तौर पर रह रहे हैं, उन्हें हक मिलना चाहिए। लेकिन बहरहाल ये एक मुतनाज़ा बात है और इसके ऊपर बहस होनी चाहिए, लेकिन फिलहाल हकीकत यह है कि ई वोटिंग जो है कम से कम मुस्तकबिल करीब में इसको भी नजर नहीं आ रही।
बेहद शुक्रिया मसूद अब्दाली साहब। एक ब्रेक का वक्त हो गया, तो ब्रेक के बाद हम गुफ्तगू का सिलसिला आगे बढ़ाते हैं।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में सुबह 7 बजे से शाम को 7 बजे तक urduvoa.com पर बराह रास्त सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए। दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए, www.urduvoa.com।
जी, वॉइस ऑफ अमेरिका वाशिंगटन से प्रोग्राम हरदम रवा है जिंदगी। हम शुक्रगुजार हैं फेसबुक पर अपने सुनने वालों के, जो हमारे इस प्रोग्राम को फेसबुक पर सुन रहे हैं। सज्जाद खान, राव अमजद अली, हाफिज साजिद, किस्मत शाह, वहीद भट्ट, मारूफ खान, सलीम खान, सईद अख्तर, जुबैर खान, दीन मोहम्मद आका, सोहेल अहमद, मिल्लत पाल, पीर इरशाद, इकबाल आराया, रिफत चुगताई, हिलाल अहमद पीर, रशीद अहमद, सिद्दीकुल्ला शेख, अमीनुल्ला, वसीम आफरीदी, फैज़ मोहम्मद खान, इम्तियाज़ राना, वैस खान, जुल्फ़ार आफरीदी, अनवर कमाल, अमजद हुसैन, डॉक्टर मकसूद, वहीद भट्ट, एहसान जेब तनोली, अली खान, रशीद अहमद, मियां मोहम्मद साजिद बोदला और शफ़ी वज़ीर साहब, आप सबका बहुत शुक्रिया। और भी बहुत सर और उन तमाम लोगों का भी शुक्रिया जो इस वक्त रेडियो पर और फेसबुक पर हमारा प्रोग्राम बराह रास्त सुन रहे हैं। गुफ्तगू का सिलसिला आगे बढ़ाते हैं। हमारे साथ प्रोफेसर ज़फ़र बुखारी साहब एक दफ़ा फिर मौजूद हैं। जी ज़फ़र बुखारी साहब, अब आप ये बताइए कि क्या तजावीज़ देंगे? आप एक प्रोफेसर हैं, डॉक्टर हैं, खूब आपको मालियाती उमूर पर भी बहुत उबूर हासिल है, मालियाती उमूर पर। पाकिस्तानी हुकूमत को जो आने वाली है उसको पाकिस्तानी अमरीकी क्या माहरीन क्या मशवरा देंगे कि वो जो उसको इस वक्त चैलेंजेस दरपेश हैं उनसे कामयाबी से निपट सके और वो ख़ुद क्या कंट्रीब्यूट कर सकते हैं?
دیکھیں بات یہ کہ جو سب سے بڑا مشورہ جو کہ میں دینا چاہوں گا اور جس کو میں سمجھتا ہوں عمران خان نے ہمیشہ پروموٹ کیا ہے، وہ ہے کہ ہمارے یہاں سٹی گورنمنٹس کی جو ڈیولپمنٹ ہے وہ بہت ضروری ہے، اور میں سمجھتا ہوں کہ اگر ہم سٹی گورنمنٹس کو ہی صرف لے لیں اور ان کو ہم پوری طرح امپاور کر دیں اور ہر سٹی کو اپنا ٹیکس خود ہی کلیکٹ کرنے دیں اپنا سروسز کے اوپر، ریسٹورینٹس کے اوپر، گروسری کے اوپر، ان تمام چیزوں کے اوپر، تو آپ یقین کریں ہمارا جو پانی کا مسئلہ ہے وہ حل ہو جائے گا، کیونکہ پانی ایک ایسی چیز ہے جس کی کہ ڈسٹریبیوشن سینٹرلائزڈ ہاتھوں میں یا پانچ ہاتھوں میں نہیں ہونی چاہیے. پانی کی ڈسٹریبیوشن تو ہر شہر کے میئر کی اپنی ذمہ داری ہونی چاہیے، اور پاکستان میں اللہ تعالیٰ نے اتنا پوٹینشیل دیا ہے کہ ہمارے ہاں
اس کے علاوہ اور کیا آپ مشورہ دیں گے؟ ایک تو یہ آپ نے کہا کہ سٹی گورنمنٹ کے حوالے کرنے چاہیے اور سٹی گورنمنٹ کو مضبوط بنایا جائے،
سٹی گورنمنٹ ہونی چاہیے. دوسرا یہ کہ ہمارے یہاں جو ٹیکسیشن ہے وہ سٹی گورنمنٹ کے ہاتھ میں ہونا چاہیے، بیسک ٹیکسیشن. فیڈرل ٹیکسیشن تو رہے اپنا ایس ڈی آر کے ہاتھ میں، لیکن سٹی گورنمنٹ کو بھی پاور ہونی چاہیے کہ وہ اپنا ٹیکس خود کلیکٹ کریں. اور جو تیسری چیز ہے وہ یہ ہے کہ ہمیں بہت ضرورت ہے اس وقت فائنینشیل فلٹرز لگانے کی، کیونکہ انٹرنیشنل بین الاقوامی طور کے اوپر بہت سارے لوگ پاکستان میں اس چیز کو انڈرسٹینڈ نہیں کرتے. دیکھیں ہم لوگ سمجھتے ہیں کہ صرف ٹیررزم کو ہم لوگ کہتے رہتے ہیں، لیکن آپ یقین کیجئے کہ جو یہ فائنینشیل فلو ہے جو کہ بہا گیا ہے پاکستان سے پچھلے 10 سالوں میں لانچز کے ذریعے گیا، بلکہ انٹرنیشنل فورم پہ میں ایک کانفرنس میں تھا تو مجھے ایک فائنینس کے پروفیسر نے مجھ سے پوچھا تھا خاص طور پہ ایان علی کے بارے میں، کہ اس نے کہا کہ ہاؤ کم اے 19 years old وومن واز کیرنگ $500,000. $500,000 کے بارے میں اگر آپ سوچیں تو ہماری آپ کی یہاں پہ 30-30 سال کی زندگی گزر جاتی ہے اور ہمارا پینشن فنڈ بھی $500,000 نہیں بنتا، اور وہی پیسہ اگر ایک لڑکی کیش لے کے جا رہی ہے، اور اس کے بعد آپ یقین کریں کہ گورنر پنجاب جو تھے وہ اس کو ڈیفینڈ کرنے کے لیے پہنچ جائیں، اور تو کس قسم کا ہم میسج انٹرنیشنل فورم پہ دیں گے؟ تو الٹیمیٹلی پھر کیا ہوتا ہے، اس کا امپیکٹ وہی ہوتا ہے جو کہ ہوا کہ ہمیں ایف اے ایف ٹی نے بلیک لسٹ کر دیا. تو سب سے جو اہم ترین چیز ہے، اگر ہم نے انٹرنیشنل بین الاقوامی طور کے اوپر جا کے پیسہ آئی ایم ایف سے لینا ہے یا پیسہ ورلڈ بینک سے لینا ہے یا پیسہ اسلامک ڈیولپمنٹ بینک، افریقن ڈیولپمنٹ، سوری ایشین ڈیولپمنٹ بینک یا کسی بھی کنٹری سے اگر ہمیں بورو کرنا ہے، ہمیں انہیں شو کرنا پڑے گا کہ ہم نے فائنینشیل کنٹرول کیسے رکھے. آن دا ادر سائڈ ہمیں اپنی جوڈیشری کو بھی ہمیں یہ گائڈ کرنا پڑے گا، کیونکہ ہمارے یہاں اب ایان علی کا کیس جو ہے بڑا زبردست کیس ہے کہ آپ یقین کیجئے کہ اس کو انہوں نے چھوڑ دیا اور اس سے کوئی انہوں نے سوال نہیں پوچھا.
لیکن اب یہ بتائیے کامران صاحب، یہ بتائیے کہ کس طرح، کیا پاکستان کے اندر ایسے قوانین موجود ہیں جس کی مدد سے یا اس کے دوسرے پاکستانی ایسے ملکوں سے کوئی ایسے وہ معاہدے ہیں جس کے تحت وہ لوٹی ہوئی دولت جو باہر جا چکی ہے اس کو واپس لانے میں کچھ ان کو ہیلپ مل سکے؟ قانونی پوزیشن کیا؟
مجھ سے پوچھا، میں کامران سے پوچھا.
آپ
ظفر بخاری
صاحب، چلیے آپ دیجیے.
سوری نہیں، اگر کامران صاحب جواب دینا چاہیں.
کامران صاحب آپ دیجیے، لیکن میرا خیال ہے کہ یہ سوال آپ ہی کے لیے ہے میرا.
اچھا دیکھیں میں بتاتا ہوں، اگر ہم انٹرنیشنل لا کی بات کرتے ہیں تو انٹرنیشنل لا آلریڈی ایگزسٹ کرتا ہے کہ آپ اگر $10,000 سے زیادہ کہیں بھی کسی ملک میں بھی اگر آپ لے کر جاتے ہیں تو آپ کو ڈکلیئر کرنا پڑتا ہے، اور اس کے بعد اس گورنمنٹ کا جہاں پر کہ آپ وہ پیسہ لے کے جا رہے ہیں ان کے پاس پورا رائٹ ہے، وہ آپ سے پوچھ سکتے ہیں کہ آپ کا جو تھا اس کا اوریجنیٹنگ سورس کیا تھا. تو ہمارے پاس لا جو ہے آلریڈی ڈیولپڈ ہیں، لیکن اس کی امپلیمنٹیشن اس لیے نہیں ہوتی کہ ہمارے ہاں جو قوانین ہے ایکچولی وہ آپ کی ایلیٹ کلاس کے لیے اور یہ رولنگ کلاس کے لیے آپ کے
یہاں نہیں. میرا سوال یہ ہے کہ کیا ہمارے کیا پاکستان میں ایسے ضابطے یا قوانین موجود ہیں جس کی مدد سے لوٹی ہوئی دولت کو واپس لایا جا سکتا ہے، یا اس کے ان ملکوں سے کوئی ایسے معاہدے موجود ہیں کہ وہ نشاندہی کی حد تک، تو جہاں تک میرا علم ہے کہ معاہدے موجود ہیں کہ نشاندہی ہو سکتی ہے، لیکن کیا ان کو واپس لانے کا بھی کوئی سالڈ بندوبست ہو سکتا ہے یا موجود ہے یہ سسٹم؟
بالکل ہی ہو سکتا ہے، بلکہ تقریباً کوئی 3-4 سال پہلے سوئس گورنمنٹ نے پاکستانی گورنمنٹ کے ساتھ ایک ایگریمنٹ کرنا چاہا تھا، جس کو کہ ہمارے فائنینس منسٹر جو تھے اس وقت کے اور جو دوسرے فائنینشیل کے لوگ انوالو تھے، انہوں نے اس میٹر کو ڈیلے کیا تھا، اور میں سمجھتا ہوں کہ اگر اس کو پرسو کرے گی ہماری نئی آنے والی گورنمنٹ تو آپ یقین کریں کہ اس میں سے ہم کافی پیسہ ریپیٹریٹ کر سکتے ہیں. اس کے علاوہ دوسری چیز یہ ہوتی ہے، ایک اور چیز یاسمین آپ ہی دیکھیے کہ गवर्नमेंट के पास बड़ी इंटरनेशनल पावर भी होती है. अगर आपके यहाँ गवर्नमेंट लेवल पे किसी भी गवर्नमेंट से अगर रिक्वेस्ट की जाएगी, स्पेन की गवर्नमेंट से या अमेरिकन गवर्नमेंट से, कि जिस तरह हमारे उन लोगों का जो कि हमारे पैसा एक्सेसिवली लेकर आए हैं इस मुल्क में, आप यकीन कीजिए वो गवर्नमेंट भी आपकी गवर्नमेंट को के साथ कॉपरेट करती है, खासतौर पर वेस्टर्न गवर्नमेंट्स को 100% कॉपरेट करेगी. जहाँ ताल्लुक है अरब गवर्नमेंट्स का, उसके अंदर मैं थोड़ा सा डाउटफुल इसलिए होता हूँ कि ये दुबई जो है वो एक तरीके से समझें कि एक नया स्विट्जरलैंड एमर्ज हुआ है, कि जहाँ पर कि दुनिया भर का पैसा आके बैठ जाता है. लेकिन दुबई के फाइनेंशियल इंस्टीट्यूशंस के ऊपर भी अमेरिकन और यूरोपियन फाइनेंशियल इंस्टीट्यूशंस का इतना प्रेशर है कि वो भी अब आहिस्ता आहिस्ता इस तरफ बढ़ रहे हैं कि जब भी पैसा आए तो वो उसका सोर्स पूछें. तो इसलिए उसको रिपेट्रिएट करना जो है ये बहुत आसान हो जाएगा, लेकिन इसमें हमारे रोल प्ले करना पड़ेगा एडमिनिस्ट्रेशन लेवल के ऊपर गवर्नमेंट को, लीगल लेवल के ऊपर आपकी जुडिशरी को, और इसके साथ साथ आपको कुछ इंटरनेशनल फाइनेंशियल इंस्टीट्यूशंस को भी इन्वॉल्व करना पड़ेगा, खासतौर पे इंटरनेशनल वो कंसल्टिंग एजेंसी जो कि एक्सपीरियंस रखती हैं पैसे को रिपेट्रिएट करने का.
बेशक.
अच्छा, बहुत सारे ऐसे मुल्क हैं जहाँ पैसा गया है वापस.
मसूद अब्दाली साहब से सवाल करेंगे. मसूद अब्दाली साहब, आपका शोभा एनर्जी का रहा है और एक वसी तजर्बा है आपका इसकी मैनेजमेंट का. कुछ ये बताइए कि पाकिस्तानी अमरीकी जो हैं, जो माहरीन हैं इस शोबे के या पूरी दुनिया में मौजूद हैं पाकिस्तानी, वो इस वक्त पाकिस्तान को एनर्जी के बहरान से निकालने के लिए क्या हेल्प कर सकते हैं, अपनी महारतों की मदद से, अपने सरमाए की मदद से या किसी भी अंदाज में?
देखिए यस्मिन, इसमें मैंने एक बात मैं अर्ज करूँ कि इस लिहाज से इमरान खान को ज़्यादा चैलेंज है कि जब नवाज शरीफ साहब हुकूमत पे आए थे 2013 में, तो उस वक्त तेल की कीमत $40 थी और तेल की कीमत उनकी पूरी मुदत जो थी वजारत उज़्मा की, उस दौरान सख्त दबाव का शिकार थी. आप देखा होगा $38 हो गई, लेकिन इधर कुछ अरसों से तेल की कीमत जो है वो मुस्तहकम हो रही है और बढ़ रही है. बज़ाहिर मेरा अपना ख्याल ये है कि मुस्तकबिल करीब में तेल की कीमतों में गैरमूली इजाफा मुझे कम अज़ कम नज़र नहीं आता. उसकी वजह यह है कि यानी सदर ट्रंप ने जो सारी दुनिया के खिलाफ तैयार थी जंग शुरू कर रखी है, इसकी वजह से यह हो रहा है कि दुनिया की तमाम मईशतों के शरह नमू उनके बारे में तयकुन से कुछ नहीं कहा जा सकता, बल्कि तमाम की तमाम मईशतें जो है खासतौर से चीन की जो है वो सख्त दबाव में. तो इसलिए मेरा ख्याल ये कि तेल की कीमत में इजाफा नहीं होगा. लेकिन एक मसला इसके अंदर जो है अमरीका और ईरान की जो कशीदगी है उससे ज़ाहिर है कि बहुत फ़र्क पड़ सकता है. और अगर आपको पता है कि ईरान ने धमकी दी है कि अगर उसके तेल को रोका गया तो आपने हुरमुज़ को बंद कर देगा, जहाँ से तकरीबन 40% तेल दुनिया का गुजरता है. तो अगर ऐसा हुआ, आपने हुरमुज़ बंद हुई, तो बहरहाल एक बहरान पैदा हो सकता है. अब जो बात आप कर रही हैं कि पाकिस्तान क्या कर सकता है, मैं एक बार अर्ज़ करूँ, मैंने जो पहले अर्ज़ किया था ना कि पुराना पाकिस्तान इतना बुरा नहीं है. तेल के ज़मन में आप करूँ कि लोगों का ख्याल है कि पाकिस्तान बड़ा बैकवर्ड मुल्क है, हमें कुछ नहीं आता, लेकिन तेल के मामले में पाकिस्तान अमरीका के बाद तजर्बे के लिहाज से अमरीका के बाद दूसरे नंबर पर है. इसलिए कि आपको पता है कि दुनिया में जो पहला कुआं खोदा गया था कमर्शियल बुनियादों पर, जो पेंसिल्वेनिया में खोदा था, वो 1859 में था. पाकिस्तान ने पहला कुआं खोदा था 1866 में मियांवाली में, यानी पाकिस्तान के इलाके में वो था, तो वो ब्रिटिश इंडिया वो खोला था. फिर हमने उस वक्त 25,000 बैरल तेल वहाँ से निकाला था. इसी तरह पाकिस्तान में पहली डिस्कवरी जो हुई है जो मौजूदा पाकिस्तान के इलाके उसमें खोड़ में हुई है 1915 में, जो कुआं आज तक वहाँ मौजूद है. इसी तरह हमारे एक पहली गैस की डिस्कवरी 1954 में हुई थी, और शायद बहुत कम लोगों को ये मालूम हो कि जब 1954 में 55वीं दहाई में पाकिस्तान में पाइपलाइन डाली गई, उस वक्त हमारी पाइपलाइन, पाकिस्तान की पाइपलाइन, अलास्का पाइपलाइन के बाद दूसरी बड़ी पाइपलाइन थी. यानी ये हमारा वो कमाल.
तो आप ये कह रहे हैं कि पाकिस्तानी अमरीकी और समंदर पार आबाद जो पाकिस्तानी है, वो एनर्जी के शोबे में खासतौर पर अपने आबाई वतन की खासी मदद कर सकते हैं.
जी मैं ये अर्ज कर रहा हूँ, मैं इसलिए अर्ज कर, यानी ये तो तारीख थी.
आपके पास एक मिनट में
हाँ बिल्कुल. सबसे पहली बात है, हमारा टेक्निकल तजर्बा है, पाकिस्तानी माहरीन जो है दुनिया के किसी भी ऑल फील्ड में आप जाएं, चाहे अमेरिका हो या अफ्रीका और एशिया, हर जगह पाकिस्तानी जो है वो कलीदी उहदों पर हैं और बहुत तजर्बाकार लोग हैं. ये बहुत बड़ी जो कंपनी है सोना ट्रैक अल्जीरिया की, ये पाकिस्तान आबाद, पाकिस्तान ने बनाई, पाकिस्तान ने ऑर्गेनाइज की थी, पाकिस्तान तरबियत की थी उन लोगों को. इसके अलावा एक और बात जब डॉक्टर साहब ने फरमाई थी, डॉक्टर राव कामरान साहब, ये अपना वाले, इनके ड्रिलिंग फंड्स होते हैं, यानी जो कि चूंकि ड्रिलिंग का कारोबार जो है, तेल की तलाश का कारोबार के, उसके बड़े बड़े सरमाया दरकार है. तो अमेरिका में सैकड़ों डॉक्टर हैं जिन्होंने ड्रिलिंग फंड्स बनाए हुए प्राइवेट, जो अमेरिका में इन्वेस्ट करते हैं. मुझे यकीन है कि अगर पाकिस्तान में पुरकशिश उनको शरायत दी जाए तो वो पाकिस्तान में भी इन्वेस्ट कर सकते हैं. तो मेरे ख्याल जो दो काम पाकिस्तानी कर सकते हैं, क्योंकि हमारे जो टेक्निकल लोग हैं वो पाकिस्तान की टेक्निकल सपोर्ट कर सकते हैं, इसके अलावा जो मुतमवल तबका है पाकिस्तान का जो यूरोप में, अमरीका में, मिडल ईस्ट में, वो ड्रिलिंग फंड के जरिए या بانڈز کے ذریعے ڈیلنگ بانڈز یعنی سنا ہے کہ پاکستان حکومت بانڈ ایشو کرے گی. میرے خیال ہے پاکستان انرجی بانڈ ایشو کرنا چاہیے اور انرجی بانڈ جو ہے اس کی بہت بڑی فائنینسنگ جو ہے بیرون ملک پاکستانی کر سکتے.
ظفر بخاری صاحب آپ کیا پیغام دیں گے نئے پاکستان کو پاکستانی امریکیوں کی جانب سے؟ آپ کے پاس 15 سیکنڈ ہے.
بالکل جناب, میں تو صرف ایک ہی نیا پیغام دوں گا پاکستانیوں کو کہ اپنے رائٹس کو ڈیمانڈ کیجیے اور پاکستان میں 6,000 سٹی گورنمنٹس قائم کیجیے. چین نے 47,000 میونسپل گورنمنٹ قائم کر کے 1978 میں اتنی ترقی کر لی ہے. امریکہ کی 19,700 سٹی گورنمنٹس ہیں, اس لیے پاکستان میں پروموٹ کرتا ہوں. ہمارے پاس انفراسٹرکچر ہے, یہ لے لیں اپنے ہاتھ میں, اپنے ٹیکس خود کلیکٹ کریں لوکلی اور اپنا پانی خود پروڈیوس کریں.
بے حد شکریہ پروفیسر ڈاکٹر ظفر بخاری صاحب. ہر دم رمائے زندگی کو سمیٹنے کا وقت ہوا. ہمارے آج کے پروگرام کے مہمان تھے شکاگو اسٹیٹ یونیورسٹی میں مارکیٹنگ اینڈ انٹرنیشنل بزنس کے پروفیسر ڈاکٹر ظفر بخاری, ہیوسٹن میں ایک صحافی سیاسی تجزیہ کار, انرجی کے شعبے کے مینجمنٹ کا تجربہ رکھنے والے مسعود عبدالی, اوہایو کے پاک پیک کے پریزیڈنٹ الیکٹ ڈاکٹر راؤ کامران علی, اور نیو یارک میں اوورسیز پاکستان گلوبل فاؤنڈیشن کے فاؤنڈر ظہیر احمد مہر. یاسمین جمیل کو اجازت دیجیے, ہماری پروڈیوسر تھی سادیہ اسد.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
عمران خان کا چند روز میں وزیر اعظم بننا یقینی دکھائی دیتا ہے, لیکن ماضی کے حکمرانوں کی طرح ان کے خلاف بھی کئی مقدمات چل رہے ہیں. کیا یہ مقدمات انہیں پریشان کر سکیں گے یا نہیں, اور کیا ان کے سر پر بھی نااہلی کی تلوار لٹکتی رہے گی؟ اس بارے میں قانون دانوں کی آراء کے ساتھ میں ہوں مبشر علی زیدی. پیپلز پارٹی کے یوسف رضا گیلانی وزیر اعظم تھے تو نواز شریف کالا کوٹ پہن کر سپریم کورٹ پہنچے تھے. نواز شریف وزیر اعظم بنے تو عمران خان نے ان کے خلاف سپریم کورٹ سے رجوع کیا. اب عمران خان وزیر اعظم بننے والے ہیں, کیا ان کے مخالفین بھی انہیں عدالتوں کے چکر لگوائیں گے؟ ایسا ہی لگتا ہے, کیونکہ کم از کم دو اہم مقدمات عمران خان کے خلاف چل رہے ہیں, جن میں سے ایک نیب میں ہیلی کاپٹر ریفرنس اور دوسرا آئین کے آرٹیکل 62 کی خلاف ورزی کا کیس ہے. ان میں دوسرا کیس زیادہ اہم ہے, جس میں درخواست گزار سابق چیف جسٹس افتخار محمد چودھری کی جسٹس اینڈ ڈیموکریٹک پارٹی کے سیکرٹری عبد الوہاب بلوچ ہیں. درخواست گزار کا کہنا ہے کہ عمران خان نے اپنے کاغذات نامزدگی میں ایک بیٹی کا تذکرہ نہیں کیا, اس لیے وہ صادق اور امین نہیں رہے, انہیں آئین کے آرٹیکل 62 کے تحت نااہل قرار دیا جائے. سابق وزیر قانون خالد رانجھا نے وائس آف امریکہ سے گفتگو کرتے ہوئے کہا کہ عمران خان کے خلاف الزامات کو عوام میں پذیرائی نہیں ملی. پچھلے الیکشن میں بھی اس بارے میں ڈھول بجتا رہا اور اس بار بھی, لیکن کسی نے توجہ نہیں دی.
میں اس وجہ سے دم ہے اس لیے کہ ایسے موقع پہ جو دیکھ رہا ہے پبلک پرسپشن کیا ہے, ان دونوں الزامات کے کوئی پذیرائی عوام میں نہیں ہے. پچھلے الیکشن میں بھی یہ ہم سنتے آئے, ڈھول بجتا رہا, اس میں یہ باتیں ہوتی رہی, تو میں نہیں سمجھتا کہ کورٹس آلسو ریسپونڈ ڈن آؤٹ سائڈ دا کورٹس. تو میں نے سمجھتا ہے کہ اس بنا پہ آپ ہم ڈسکوالیفائی کر پائیں گے عمران خان کو.
خالد رانجھا کہتے ہیں کہ آئین کے آرٹیکل 62 کی وجہ سے عمران خان کو الجھایا ضرور جا سکتا ہے, لیکن انہیں نااہل نہیں کیا جا سکے گا.
الجھانا اور بات ہے, ڈسکوالیفائی اور بات ہے. انلیس الجھاؤ جو ہے وہ نہ کنورٹ ہو ڈسکوالیفیکیشن, شاید اس کا فائدہ کوئی نہیں ہے, اس کا کوئی اثر بھی کوئی نہیں ہوتا پبلک کے اوپر.
اس سے پہلے عمران خان کی نااہلی کے لیے درخواست کی سماعت جسٹس شوکت عزیز صدیقی کر رہے تھے. بعد میں یہ بینچ تبدیل کر کے جسٹس میاں گل حسن اورنگزیب کو بینچ کا حصہ بنایا گیا تھا, لیکن جسٹس میاں گل حسن اورنگزیب نے اس کیس کی سماعت سے معذرت کر لی تھی. عمران خان کی نااہلی کے لیے شہدا فاؤنڈیشن کے حافظ احتشام کی ایسی ہی ایک درخواست کی سماعت جسٹس عامر فاروق کر رہے تھے, لیکن انہوں نے بھی کیس سننے سے معذرت کر لی تھی. جسٹس وجی الدین کا کہنا ہے کہ پاکستان میں سب کا احتساب برابر نہیں ہوتا, ارباب اقتدار کے لیے بچنے کے بہت سے راستے ہوتے ہیں.
دیکھیں, بات اصل میں یہ ہے کہ پاکستان میں اکاؤنٹیبلٹی ایون ہینڈڈ نہیں ہوتی. جو لوگ اہم پوزیشنز کے اوپر ہوتے ہیں یا رہے ہوتے ہیں, تو ان کے لیے بہت سارے اسکیپ روٹس یہاں پر اویلیبل ہوتے ہیں. تو میں نے تو آج تک پاکستان میں عام طور پر پنشمنٹ ہوتی ہوئی دیکھی نہیں, اور اگر ہوتی بھی ہے تو وہ پھر ڈیلیز کا شکار ہو جاتی ہے, اور دوسری بیچ میں جو آپ کو پتا ہے ایکسیڈنٹس آ جاتی ہیں, کبھی این آر او آ جاتا ہے, کبھی کچھ اور آ جاتا ہے.
جسٹس وجی الدین کہتے ہیں کہ صرف وہی بااثر شخص پھنستا ہے جس کے مقابل اسٹیبلشمنٹ آ جاتی ہے, ورنہ نہیں.
دیکھیں, میں یہ نہیں سمجھتا کہ پلانی رہا ہو یا راجا رینٹل رہا ہو یا نواز شریف رہے ہوں, ان کے خلاف جو بھی کارروائیاں ہوں وہ غلط ہوئی ہیں یا وہ کارروائیاں جو ہیں وہ بغیر کمپیوٹر سے, ایسا نہیں ہے. جو ارباب اقتدار ہوں یا کبھی اقتدار میں رہے ہوں تو ان کے اوپر ہاتھ ڈالنا مشکل ہوتا ہے اور کم کمی ہوتا ہے, اور کئی مرتبہ اس میں جب دوسری فورسز سچویشن میں آ جاتی ہیں تب کارروائیاں ہوتی ہیں, ورنہ بالکل نہیں ہوتی. تو یقیناً ایویڈینسز تو ان معاملات میں رہی ہیں اور فیصلے جو ہیں وہ بنیادی طور پر درست ہوئے ہیں, لیکن یہ بات بھی صحیح ہے کہ وہ حالات کے مرحول منت رہے ہیں. اگر تو اس طرح کے حالات رہے, اس طرح کی صورتحال رہی, اس طرح کا بیک گراؤنڈ رہا, تب یہ باتیں ہوتی ہیں, ورنہ عام طور پر نہیں ہوتی.
ماہرین کا کہنا ہے کہ عمران خان کا ستارہ عروج پر ہے, اس لیے ان کے خلاف مقدمات سرد خانے میں ڈالے جا سکتے ہیں, لیکن جب انہیں پریشان کرنا مقصود ہوا تو کوئی بھی مردہ گھوڑا زندہ کیا جا سکتا ہے. مبشر علی زیدی, وائس آف امریکہ, واشنگٹن.